बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम ओ मोहम्मद ओ आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, मैं हूँ साजिद रिज़वी, प्रोग्राम ज़ाविये निगाह के साथ। गुज़श्त हफ़्ते के बाज़ वाक़यात का हम जायज़ा लेंगे आज के प्रोग्राम में हस्बे मामूल। उम्मीद है कि आखिर तक आप हमारा साथ देंगे। तो सबसे पहले आइए मुलाहिज़ा फ़रमाइए आज के मौज़ूआत।
दुश्मन की शनाख्त और साफ्ट वार पर रहबर इनकलाब इस्लामी की ताकीद। कुवैत में दहशतगर्दी और अरब लीग का मौकिफ। फ्रीडम फ्लोटिला 3 पर सहयूनी फौजियों का हमला। कराची में क़यामत खेज गर्मी और सैकड़ों इंसानी जानों का ज़िया। यमन की सूरत हाल।
नाज़रीन, आज के प्रोग्राम में शामिल मौज़ूआत आपने मुलाहिज़ा फरमाए। पिछले दिनों रहबर इनकलाब इस्लामी ने अपने खिताब में वाज़े तौर पर इस बात की तरफ इशारा किया कि दुश्मन की शनाख्त इंतहाई ज़रूरी है और सॉफ्ट वार उसके लिए हमें पूरी तरह तैयार रहना चाहिए। इस सिलसिले में हमारे तबसरा निगार ने रहबर इनकलाब इस्लामी के खिताब का कुछ यूं जायज़ा लिया है।
रहबर इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामनी इस नुक्ते पर ताकीद करते हुए कि आज ईरान को अज़्म रासिख, दुश्मन की शनाख्त और सॉफ्ट वार के मैदान में दुश्मन का मुकाबला करने के लिए पूरी आमादगी की ज़रूरत है, कहा कि ईरानी आवाम सॉफ्ट वार के मुख्तलिफ मैदानों जिनमें सियासी, सकाफती और समाजी तीनों मैदान शामिल हैं, दुश्मन की चालों को अच्छी तरह पहचाने और पूरी तरह तैयार रहें। ईरान के कैलेंडर में 28 मई की तारीख एक ऐसे दहशतगर्दाने अकदाम की याद दिलाती है जो इनकलाब इस्लामी के इब्तदाई दिनों में दहशतगर्द गिरोह MKO के हाथों अंजाम पाया था। ऐवान वज़ीर आज़म और ऐवान सदर में बम धमाके और उस वक्त के सदर और वज़ीर आज़म को शहीद करना, तेहरान और दीगर शहरों में नमाज जुमा के दौरान किए जाने वाले बम धमाके जिनमें बहुत से अइमे जुमा शहीद हो गए, तेहरान में नमाज जुमा के दौरान रहबर इनकलाब इस्लामी पर कातलाना हमले की कोशिश और इसी तरह इस्लामी जमहूरिया पार्टी के दफ्तर में बम धमाका जिसमें ईरान की अदलिया के सरबराह आयतुल्ला बहिश्ती समेत इस्लामी ईरान के 72 आला अहदेदार और अरकान पार्लियामेंट शहीद हुए, MKO दहशतगर्द ग्रुप के हाथों अंजाम पाने वाले दहशतगर्दाने इकदाम के महज चंद एक नमूने हैं। उस दौर में दहशतगर्दी के सारे वाकयात इनकलाब इस्लामी को नुकसान पहुंचाने के लिए आलमी साम्राज्य के मुनज्जम साजिशों और इकदामात का हिस्सा थे जिन पर मुख्तलिफ पहलुओं से गौर किया जा सकता है। इस्लामी इनकलाब की कामयाबी के बाद ईरान को बड़े पैमाने पर साजिशों और दहशतगर्दाना इकदामात का सामना करना पड़ा जिसके नतीजे में 70,000 लोग शहीद हुए। MKO के दहशतगर्दों ने सन 1979 से लेकर 1981 तक के अरसे में ईरान के आला अहदेदारों, इनकलाबियों और आम लोगों को दहशतगर्दी का निशाना बनाया और जब ईरान से भागने पर मजबूर हुए तो पहले से तयशुदा प्रोग्राम के तहत यूरोप और अमेरिका के मुल्कों की छतरी तले काफ़ी अरसे तक फ्रांस में रहे और बाद अज़ां इराक मुंतकिल हो गए। इस दहशतगर्द गिरोह के अनासिर ने साबिक बासी हुकूमत के साथ मिलकर जनूबी इराक के अवाम के अलावा कुर्दनशीन इलाकों में भी अवाम की सरगोभी में हिस्सा लिया और सद्दाम के सकूत के बाद भी दहशतगर्दों के स्टोले को अमरीका और यूरोपीय मुल्कों की हमायत हासिल रही। इस बात में शक व शुबह की कोई गुंजाइश नहीं कि दहशतगर्दी की हमायत करना खित्ते में मुदाखलत की अमरीकी पॉलिसी का एक अहम हिस्सा है और आज ये सिलसिला दाइश की हमायत की शक्ल में जारी है। हालिया बरसों के वाकयात से वाजे हो गया है कि दहशतगर्दी अब सरहदों तक महदूद नहीं रही है, लेकिन जो बात सबसे ज्यादा तशवीश का बायस है वो आलमी दहशतगर्दी और दहशतगर्द गुरोहों के बारे में मगरिब की दोगली पॉलिसियां हैं। तशवीशनाक हकीकत यह है कि दहशतगर्दी इसी दोगली पॉलिसी के साए में परवान चढ़ रही है। अमरीका दरअसल रायअम्मा को गुमराह और दहशतगर्दी को अच्छे और बुरे खानों में तकसीम करके दहशतगर्दी की हमायत की तौजीह करता चला आया है और दहशतगर्दी का मुकाबला करने के बजाय हर साल ऐसे गुरोहों की फहरिस्त शाया करता है जिन्हें वह खुद दहशतगर्द समझता है और दूसरों पर दहशतगर्दों की हमायत का इल्ज़ाम आयद करता है, जैसा कि रहबर इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा खामनी ने भी अपने खिताब में वाज़ेह किया है कि ईरान में दहशतगर्दाने इकदाम अंजाम देने वाले अनासिर आज अमरीका और यूरोप में आज़ादी के साथ दंदन आते फिर रहे हैं, इन मुल्कों के आला हुक्काम से मुलाकातें करते हैं और हत्ता उनके लिए इंसानी हकूक़ के लाजमी मुनक़िद किए जाते हैं। رہبر انقلاب اسلامی نے سافٹ وار پر تاکید دراصل اس جنگ کے ماضی کو سامنے رکھتے ہوئے کی جس کا سلسلہ مختلف شکلوں اور بہانوں کی صورت میں آج تک جاری ہے اور جس کا مقابلہ کرنے کے لیے دشمن کی شناخت اور اس کی سازشوں سے پوری طرح ہوشیار رہنے کی ضرورت ہے۔
ناظرین، پچھلے دنوں کویت کی مسجد امام صادق میں ہونے والے بم کے ہولناک دھماکے کے بعد عرب لیگ نے اپنا اجلاس منعقد کرنے کا فیصلہ کیا۔ عرب لیگ کی جانب سے یہ فیصلہ ایک ایسے وقت سامنے آیا ہے کہ اس سے پہلے سعودی عرب میں مسلسل کئی بموں کے دھماکے ہو چکے ہیں کہ جس میں بہت سے نمازی شہید اور زخمی ہوئے۔ عرب لیگ کے اس اقدام کو تاخیر سے انجام پانے والا ایک اقدام قرار دیا جا رہا ہے۔ ملاحظہ فرمائیے ہمارا یہ تبصرہ۔
کویت اور تیونس سمیت عرب ملکوں میں داعش کے دہشت گردانہ اقدامات کے بعد عرب لیگ نے ہنگامی اجلاس منعقد کیا۔ عرب لیگ کے جاری کردہ بیان کے مطابق پیر کے روز مستقل مندوبین کی سطح پر ہونے والے اس اجلاس میں کویت اور تیونس میں ہونے والے دہشت گردی کے واقعات کا جائزہ لیا گیا۔ اس اجلاس میں دہشت گردی کے مقابلے میں عرب ملکوں کے درمیان تعاون کو فروغ دینے اور داعش سمیت دیگر دہشت گرد گروہوں کا مشترکہ طور پر مقابلہ کرنے کی راہوں پر بھی غور کیا گیا۔ عرب لیگ میں کویت کے مستقل نمائندے عزیز الدیہانی نے اپنے ملک کی مسجد امام جعفر صادق علیہ السلام میں دہشت گردانہ حملے کے بعد تنظیم کا اجلاس بلانے کی درخواست کی تھی۔ کویت کی مسجد امام صادق علیہ السلام میں ہونے والے دہشت گردانہ بم دھماکے میں 27 نمازی شہید اور درجنوں زخمی ہو گئے تھے، جبکہ تیونس کے سیاحتی شہر سوسا میں دہشت گردانہ حملے میں 39 لوگ مارے گئے تھے۔ پچھلے مہینے بھی سعودی عرب کے مشرقی شہروں میں شیعہ مساجد پر داعش دہشت گردوں کے حملوں میں درجنوں بے گناہ نمازی شہید اور زخمی ہوئے تھے۔ کویت، تیونس اور سعودی عرب میں داعش کے دہشت گردانہ اقدامات پر غور کے لیے عرب لیگ کا اجلاس ایک ایسے وقت میں بلایا گیا جب اس تنظیم کے رکن ممالک چند سال پہلے تک عراق اور شام میں اس گروہ کے وحشیانہ اقدامات کی مذمت کرنے تک کو تیار نہ تھے اور عرب لیگ نے بھی اس پر مانخیز خاموشی اختیار کر رکھی تھی۔ علاقے کے اکثر سیاسی اور مذہبی رہنماؤں نے پہلے جانب خبردار کیا تھا کہ دہشت گرد گروہوں کی سرگرمیاں شام اور عراق جیسے ملکوں کی سرحدیں عبور کر کے خطے کے دیگر ملکوں تک پھیل جائیں گی اور حتی دہشت گرد گروہوں کی حمایت کرنے والے خود بھی اس سے محفوظ نہیں رہیں گے۔ اب یہ بات کسی سے پوشیدہ نہیں ہے کہ مشرق وسطی میں دہشت گردی کے فروغ اور انسانی حقوق اور دہشت گردی کے خلاف جنگ کے دعوے دار ملکوں کے کردار میں گہرا تعلق ہے۔ نام نہاد اعتدال پسند دہشت گرد گروہوں کی مالی اور اسلحہ جاتی حمایت، دہشت گردی کی اچھی اور بری دہشت گردی میں تقسیم اور دہشت گردی کے مقابلے میں عرب لیگ کے کمزور رویے کی وجہ سے دہشت گردی کا افریت اب شام سے عراق اور پھر یمن اور اب کویت، تیونس اور مشرقی سعودی عرب میں پہنچ گیا ہے۔ ان حالات میں کہا جا سکتا ہے کہ دہشت گردوں کی مالی اور اسلحہ جاتی امداد کی بندش، مختلف ملکوں سے دہشت گردوں کی آمد کا سلسلہ روکنا اور عالمی برادری اور ملکوں کا مضبوط عزم ضروری ہے تاکہ دہشت گردی کی جڑوں کو کاٹا جا سکے۔ بصورت دیگر داعش کے کھلے اور پوشیدہ حامی بھی اس درندے کی گزن سے محفوظ نہیں رہیں گے۔
ناظرین، پچھلے دنوں غزہ کا محاصرہ توڑنے کی غرض سے بحری قافلے کی آمد پر صہیونی فوجیوں نے جو رد عمل دکھایا اور ان کی گرفتاریاں عمل میں آئیں اور اس کو روکنے کی کوشش کی گئی، اس کو حماس نے سختی کے ساتھ کنڈیم کیا ہے اور کہا ہے کہ بہرحال جو لوگ اس قافلے میں شریک تھے ان کا پیغام غزہ والوں تک پہنچ گیا ہے۔ ملاحظہ فرمائیے ہمارا یہ تبصرہ۔
فریڈم فلوٹیلا 3 پر صہیونی فوجوں کا حملہ اور اس میں سوار عالمی شخصیات اور انسانی حقوق کے کارکنوں کی گرفتاریوں کے خلاف عالمی سطح پر رد عمل کا سلسلہ جاری ہے۔ اسلامی مزاحمتی تحریک حماس، انسانی حقوق کی فلسطینی تنظیموں اور اقوام متحدہ نے اسرائیل کے اس غیر انسانی اقدام کی مذمت کی ہے، جبکہ فریڈم فلوٹیلا 3 کی حمایت میں قائم عالمی اتحاد کے غزہ میں پریس کانفرنس کے دوران اسرائیل کے اس اقدام کو بحری قزاقی قرار دیا ہے۔ حماس کے نائب سربراہ اسماعیل ہنیہ نے بھی غزہ کا محاصرہ توڑنے کی غرض سے آنے والے عالمی بحری قافلے پر اسرائیلی فوجوں کے حملے کی مذمت کرتے ہوئے کہا ہے کہ عالمی امدادی قافلے میں شامل پہلے بحری جہاز ماریان پر اسرائیل کا حملہ اس حکومت کی غیر انسانی اور دہشت گردانہ سوچ کی عکاسی کرتا ہے۔ انہوں نے قافلے میں شامل عالمی سیاسی شخصیات اور صحافیوں کی موجودگی کا بھی خیر مقدم کیا اور یہ بات زور دے کر کہی کہ ان لوگوں کا پیغام غزہ پہنچ گیا ہے اور ان کی آمد کا مقصد پورا ہو گیا ہے اور آج دنیا ایک بار پھر اسرائیل کی جانب سے غزہ کے غیر انسانی محاصرے کی جانب متوجہ ہو گئی ہے۔ صہیونی فوجوں نے پیر 29 جون کو فریڈم فلوٹیلا 3 میں شامل سویڈن کے ماریان نامی بحری جہاز پر غزہ کے ساحلوں کے قریب حملہ کر کے اس پر قبضہ کر لیا اور اسے زبردستی اشدود کی بندرگاہ لے گئے۔ یہ پہلی بار نہیں ہے جب صہیونی حکومت نے غزہ کے لیے امدادی سامان لے جانے والے عالمی قافلے پر حملہ کیا ہے۔ مئی 2010 میں بھی صہیونی فوجوں نے فریڈم فلوٹیلا 1 میں شامل ترکی کے امدادی بحری جہاز مرمرا پر بھی غزہ کے ساحلوں کے قریب حملہ کر کے درجنوں امدادی کارکنوں کو شہید اور زخمی کر دیا تھا۔ البتہ دنیا کو انسانی حقوق کے لیے کام کرنے والے امریکی کارکن اور امداد رساں راشل گوری کی موت کا سانحہ بھی اچھی طرح یاد ہے کہ اسے کس طرح سے اسرائیلی بلڈوزروں نے کچل کر ہلاک کر دیا تھا۔ سویڈن کا ماریان نامی بحری جہاز فریڈم فلوٹیلا 3 میں شامل ایک بحری جہاز تھا جو صہیونی وزیراعظم کی دھمکیوں کی پرواہ کیے بغیر غزہ کا محاصرہ توڑنے اور 2014 کی 50 روزہ جنگ کے بعد سے خیموں میں زندگی بسر کرنے والے ہزاروں فلسطینیوں کے لیے امدادی سامان لے کر غزہ کی جانب روانہ ہوا تھا۔ اس بحری جہاز میں انسانی حقوق کے کارکنوں اور ممتاز فنکاروں کے علاوہ تیونس کے سابق وزیراعظم منصب المرزوقی اور اسرائیلی پارلیمنٹ کے عرب رکن باسل غطاس جیسی سیاسی شخصیات بھی سوار تھیں جنہیں اسرائیلی فوجی گرفتار کر کے اپنے ساتھ لے گئے تھے۔ گرمی کے موسم اور غزہ کی 50 روزہ جنگ کی پہلی برسی کے موقع پر غزہ کا علاقہ ایک بار پھر اسرائیل کے ہاتھوں انسانی حقوق کی خلاف ورزیوں کی منہ بولتی تصویر بنا ہوا ہے اور عالم برادری کی توجہ کا طالب ہے۔
ناظرین، اور اب رخ کرتے ہیں کراچی کا کہ جہاں پچھلے دنوں قیامت خیز گرمی اور سینکڑوں افراد کی جانوں کے ضیاع کے بعد پاکستان کے وزیراعظم نواز شریف صورتحال کا جائزہ لینے کے لیے کراچی پہنچے۔ کراچی والوں کو ان کی آمد کا انتظار تھا اور ان کا کہنا یہ تھا کہ اتنے بڑے صحنے پر ملک کی اعلیٰ قیادت نے لا تعلقی ظاہر کر رکھی ہے۔ ملاحظہ فرمائیے ہمارا یہ تبصرہ۔
پاکستان کے وزیراعظم میاں نواز شریف نے کراچی کے دورے کے موقع پر صوبائی عہدیداروں کے ساتھ ایک نشست میں شہر میں پانی اور بجلی کے بحران اور گرمی کی شدت سے ہونے والی ہلاکتوں کا جائزہ لیا۔ اس موقع پر محمد نواز شریف کا کہنا تھا کہ گرمی سے ہونے والی ہلاکتوں پر تمام متعلقہ ادارے جواب دہ ہیں۔ انہوں نے وفاق کے تعاون سے شہر میں جاری تمام ترقیاتی منصوبوں کی نگرانی کے لیے خصوصی کمیٹی کی تشکیل کا بھی حکم دیا۔ کراچی میں پانی کی قلت کے بارے میں پاکستان کے وزیراعظم کا کہنا تھا کہ وفاقی حکومت نے پانی کی قلت کو دور کرنے کے لیے K4 منصوبے کی تکمیل کی غرض سے 10 ارب روپے مختص کیے ہیں اور یہ منصوبہ آئندہ 24 ماہ میں مکمل ہو جائے گا۔ قابل ذکر ہے کہ کراچی میں پچھلے دنوں گرمی کی شدید لہر اور بجلی اور پانی کی قلت کے سبب 1300 کے قریب لوگ اپنی جانوں سے ہاتھ دھو بیٹھے۔ بجلی کی لوڈ شیڈنگ اور گرمی کی شدت سے گھبرائے ہوئے ہزاروں لوگ کراچی کے ساحلوں کا رخ کرنے پر مجبور ہو گئے۔ کراچی میں بدامنی کے بعد اب توانائی کے بحران کے باعث صوبائی اور وفاقی حکومتوں کو سخت عوامی تنقیدوں کا سامنا ہے۔ حزب اختلاف کی جماعتوں نے صوبہ سندھ، خاص طور سے کراچی میں مظاہرے کر کے حکومت پر بجلی کے بحران پر قابو پانے میں ناکامی کا الزام لگاتے ہوئے گرمی سے شہریوں کی ہلاکت کا ذمہ دار قرار دیا۔ تحریک انصاف کے رہنما عمران خان نے بھی ایک پریس کانفرنس کے دوران کہا کہ کراچی میں گرمی سے ہونے والی ہلاکتوں اور طویل لوڈ شیڈنگ کی ذمہ داری وفاقی اور صوبائی حکومتوں پر عائد ہوتی ہے۔ تحریک انصاف کے ایک اور رہنما شاہ محمود قریشی نے صوبہ سندھ کی حکمراں جماعت پیپلز پارٹی پر کڑی تنقید کی اور کہا کہ صوبائی حکومت نے بجلی کے بحران اور گرمی سے بچاؤ کے لیے خاطر خواہ اقدامات نہیں کیے جس کے سبب اتنے بڑے پیمانے پر لوگ ہلاک ہوئے۔ جماعت اسلامی کے رہنما سراج الحق نے بھی کراچی میں بڑے پیمانے پر ہلاکتوں کا ذکر کرتے ہوئے کہا کہ حکومت کراچی میں بجلی اور پانی کی فراہمی کو یقینی بنانے میں بری طرح ناکام ہو گئی ہے۔ انہوں نے کراچی شہر میں انتظامی صورتحال کو بہتر بنانے کے لیے تمام سیاسی جماعتوں سے تعاون کی اپیل بھی کی۔ اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے بھی کراچی میں گرمی سے 1000 سے زیادہ اموات پر افسوس کا اظہار کرتے ہوئے پاکستان کے عوام کے ساتھ ہمدردی کا اظہار کیا ہے۔
ناظرین، ایک بار پھر آپ کا خیر مقدم ہے۔ پروگرام زاویہ نگاہ میں، اور اب ہمارے پروگرام کا آخری موضوع یمن کی صورتحال، اور اس موضوع پر ہم نے گفتگو کے لیے اپنے اسٹوڈیو میں دعوت دی ہے سیاسی امور کے ماہر جناب سید احمد مصطفیٰ زیدی صاحب کو۔ بہت شکریہ آپ کا تشریف لائے، سلام عرض کرتا ہوں آپ کی خدمت میں۔ جناب، آپ سے پوچھنا چاہوں گا کہ جو صورتحال اس وقت ہے، ہم دیکھ ہی رہے ہیں کہ پچھلے 100 دن ہو سے زیادہ کا عرصہ ہو چلا ہے کہ سعودی طیارے مسلسل یمن کے نہتے اور بے گناہ عوام پر بمباری کر رہے ہیں اور مسلسل نشانہ بنا رہے ہیں. حتی رمضان شریف کا بھی انہوں نے احترام اور پاس و لحاظ نہیں کیا ہے کہ ایک ہمسایہ اور پڑوسی ملک جہاں کی آبادی مسلمان ہے، روزے دار ہے، ان کو اس دوران بھی چین اور سکون کے ساتھ سحری اور افطار کا موقع نہیں دیا گیا. اور عین افطار اور سحر کے ٹائم کے جب سب لوگ ایک ساتھ بیٹھے ہوتے ہیں عام طور پر، اس وقت نشانہ بنایا جا رہا ہے. کیا آپ اس کو دیکھیں گے، کس زاویے سے دیکھیں گے، کیا سمجھتے ہیں آپ کے، کیا پیغام دینا چاہ رہا ہے آل سعود کا خاندان یا یہ حکمراں طبقہ؟
یہ آل سعود جو ہیں وہ میں سمجھتا ہوں کہ انہی راہوں پہ چلنے کی کوشش کر رہے ہیں جو صدام حسین نے ایک زمانے میں اختیار کی تھی، یعنی پڑوسی ممالک پر جو ہے وہ بری نظر ڈالنا. اور یمن ایک ایسا ملک ہے بدبختی سے کہ جو کبھی بھی، یعنی بالکل سعودی عرب کے زیر سایہ وہ ملک ہے، لیکن اقتصادی لحاظ سے ہمیشہ سے وہ بحران کا شکار رہا ہے. اور ایک ایسے ملک پر جس میں بھوکے ننگے لوگ جو ہیں وہ کافی زیادہ ہیں، بجائے اس کے کہ سعودی عرب ان کی مالی امداد کرے، یعنی ایک پڑوسی کی حیثیت سے اس کا یہ فرض تھا کہ وہ یہ کام کرتا، لیکن یہ کہ ان لوگوں نے یہ نہیں کیا. اور یہ انہوں نے جو بمباری کا سلسلہ شروع کیا، تقریباً 4500 سے زیادہ افراد جو ہیں وہ مر چکے ہیں، آج ہی 56 کے قریب لوگ جو ہیں بمباری میں شہید ہوئے ہیں. اور یہ سارے لوگ جو ہیں یہ نہتے ہیں، مقصد کیا ہے یہ سمجھ میں نہیں آ رہا ہے، سوائے اس کے کہ سعودی عرب جو ہے وہ جو اس نے $70 بلین کا اسلحہ جو امریکہ سے وقتاً فوقتاً ابھی پچھلے دنوں میں جو خریدا ہے اور اب فرانس سے خریدنے جا رہا ہے، یہ اس کی آزمائش کرنا چاہتے ہیں. لیکن یہ کہ ان میں اتنی ہمت نہیں ہے کہ یہ زمینی حملہ کر سکیں، یعنی اگر یہ واقعی یمن کو تباہ کرنا چاہتے ہیں تو ان کو زمینی حملہ کرنا چاہیے، لیکن پتہ ہے کہ یہ اگر زمینی حملہ انہوں نے کیا تو یہ اس دلدل میں بری طرح سے پھنس جائیں گے اور وہ اس کا نتیجہ کچھ بھی نہیں نکلے گا. اس لیے یہ صرف بمباری کر رہے ہیں جس کا فائدہ کچھ بھی نہیں ہوگا، سوائے اس کے کہ جو انفراسٹرکچر جو کچھ بھی ہے یمن میں وہ تباہ ہو رہا ہے. اب وہاں کے بڑے، یعنی یمن میں بڑے خوبصورت مکانات ہیں وہاں کے، ایک یونیک قسم کے، اور وہ ان کو بدبختی سے یہ لوگ اس کو مسمار کر رہے ہیں، تباہ کر رہے ہیں ہر جگہ، اسپتالوں پر، اسکولوں پر یہ بمباری کر رہے ہیں. اس میں بچے اور عورتیں جو ہیں وہ کافی تعداد میں شہید ہوئے ہیں، اور اس کا نتیجہ، اور لیکن یہ کہ یمنی جو ہیں وہ اپنی جگہ مصمم ہیں، یعنی وہ کسی صورت سے سرنڈر کرنے کے لیے تیار نہیں ہے.
جی زیدی صاحب، میں آپ کی بات کی تائید میں ہی کہوں گا کہ آج ہی جو خبریں ہمارے پہنچی ہیں کہ وہاں صدارتی ٹیم جو ہے بنا دی گئی ہے، 8 افراد پر مشتمل کمیٹی تشکیل دے دی گئی ہے، یعنی وہاں سیاسی عمل ایک دن کے لیے بھی نہیں رکا ہے. اور یہ ایسی حالت میں کہ جبکہ یمن کا محاصرہ ہوا ہوا ہے پچھلے تقریباً 3 مہینے سے زیادہ کے عرصے سے، کوئی وہاں سے نہ نکل سکتا ہے نہ وہاں آ سکتا ہے مگر یہ کہ سعودیوں کی اجازت اور پرمیشن سے. عالمی برادری یہاں پہ اس کا کردار کیا؟ بالکل خاموش تماشائی بیٹھے ہیں، یہ اکا دکا طور پر جو ہے وہ بان کی مون صاحب ایک بیان دے دیتے ہیں اور اس کے بعد وہ پھر خاموشی اختیار کر لیتے ہیں، وہ سمجھتے ہیں کہ ان کا فرض ادا ہو گیا. یہاں انسانی حقوق کے خلاف ورزیاں ہو رہی ہیں، جنگی جرائم کے ارتکاب کیا جا رہا ہے، معصوم اور بے گناہ لوگوں کو شہید کیا جا رہا ہے، سول تنصیبات جو ہیں، غیر فوجی اہداف جو ہیں ان کو چھانٹ چھانٹ کر نشانہ بنایا جا رہا ہے. تو یہ سارے عالمی ادارے، عالمی تنظیمیں، این جی اوز، یہ یورپی ممالک کے انسانی حقوق کے علمبردار، یہ جمہوریت کے علمبردار، یہ سب لوگ کہاں پہ ہیں؟ یہ سکوت کے کیا معنی ہیں؟
ہاں یہ سکوت جو ہے یہ کوئی تعجب خیز چیز نہیں ہے. اور تمام مسائل جو عالم اسلام میں اس وقت اٹھ کھڑے ہوئے ہیں مختلف جگہوں پر، شام میں، عراق میں اور دوسری جگہوں پر، ان سب پر سکوت ہی ہے، بلکہ اس کی ان کی مدد کی جا رہی ہے. اس وقت دراصل ہے یہ کہ جو مغربی ممالک ہیں اور امریکہ وغیرہ، ان کی پالیسی یہی ہے کہ مسلمانوں کو آپس میں لڑاؤ और इनको कमज़ोर करो इस तरीके से। एक तरफ उनको असलहा भी बेचो, फिर उस असलहे को तबाह व बर्बाद कराओ, फिर और असलहे बेच लो, उनके सारे पैसे जो हैं वो इस बहाने से वसूल करते जाओ और इनको कमज़ोर करते जाओ। ये पॉलिसी आज से नहीं है, ये तकरीबन 100 साल से ये पॉलिसी बल्कि इससे ज़्यादा से चल रही है। और ये जो खामोशी है मग़रिब ममालिक की तरफ से, ह्यूमन राइट्स की जो मुख्तलिफ ऑर्गनाइजेशंस हैं वो खामोश हैं, एनजीओज जैसा कि आपने कहा वो खामोश हैं, ये लोग सब तमाशा देख रहे हैं और उसका मकसद सिर्फ और सिर्फ ये है कि वो महफूज रहें और यहाँ ये आपस में मुसलमान जो हैं वो लड़ते भिड़ते रहें। दाएश जैसी तंजीमें, अलकायदा जैसी तंजीमें, बोको हराम, अल नुसरा, अल शबाब और पता नहीं क्या क्या जो ये बनाई गई हैं और जिनको ये मदद भी दे रहे हैं, एक तरफ ये कहते हैं कि साहब हम उनके ख़िलाफ़ एक्शन लेने जा रहे हैं, ये झूठ बोलते हैं। ये इनकी दोगली पॉलिसी है इस सिलसिले में। अब भी वो मदद दे रहे हैं, तुर्की का भी यही रोल रहा है, ये कतर और जो सऊदी अरब वगैरह जो हैं इनको ये पता नहीं है, लेकिन ये कि इस तरीके से ये ख़ुद अपने पाँव पर कुल्हाड़ी मार रहे हैं और आखिर में कोई इनकी मदद को नहीं आएगा, इनके सारे जो वसाइल जो हैं वो ख़त्म हो जाएंगे, सारे पैसे ख़त्म हो जाएंगे और ये आखिर में ये जो है ये तबाह व बर्बाद होकर रह जाएंगे ये ख़ुद,
जिसके आसार नज़र आ रहे हैं। बिल्कुल जैद साहब, यहाँ पे एक मुख्तसर सा मक़ा ले रहे हैं, उसके बाद आपकी खिदमत दोबारा आएंगे। जी नाज़रीन, आपने जो मनाज़िर अभी मुख्तसर से आपने मुलाहज़ा फरमाए, ये तकरीबन उसी से शबाहत रखते हैं जो हम 50 रोज़ा जंग में गज़ा में देख चुके हैं, जहाँ गासिब सेहूनी हुकूमत ने नहत्ते फ़लस्तीनियों पर जो बमबारी की, दिन रात उनको निशाना बनाया। बिल्कुल वही सूरत हाल जो इस वक्त यमन के आम शहरियों को दरपेश है। यहूदी या सेहूनी, उनसे ये तवक्को थी और है कि वो मुसलमानों को, इस्लाम को, इस्लामी अफकार को, इस्लामी नज़रियात को जहाँ पाएँ वो उसको नाबूद करें, उसको निशाना बनाएं, उनकी बुनियाद इसी पर है। लेकिन आले सऊद की बुनियाद तो इस पर बज़ाहिर नहीं है। सऊदी अरब तो मक्के और मदीने के हामिल एक मुल्क है कि जहाँ से इस्लाम की तरवीज और तबलीग और इशाद की वो बात करते हैं, जहाँ से कुरान करीम के लाखों नुस्खे छप कर दुनिया में भेजे जाते हैं, इस्लाम की तबलीग और तरवीज के लिए खरबों रुपये बज़ाहिर वो खर्च करते हैं। ये सऊदी अरब जो है अपना ये जो चेहरा यमन में दिखा रहा है, उसको आप किस नज़र से देखते हैं?
देखिए, सऊदी अरब जो है ये अपना चेहरा सिर्फ यमन में नहीं दिखा रहा है, ये दूसरी जगहों पर भी दिखा चुका है। अब सीरिया के मसले में और जो है वो इराक़ के मसले में इन लोगों ने जो है वो खुल के हिमायत उन लोगों की दाइश की और दाइश की तंजीम या अलकायदा की तंजीम, ये इंतहा पसंद तंजीम, ये निकली कहाँ से? इनका जो बेस है वो सऊदी अरब है, वहीं से ये सारे उनको उनके अफकार जो हैं वो निकले हैं और यहीं से ये लोग फैले हैं। आज भी सऊदी अरब के अंदर अगर आम आदमी से बात की जाए तो वो गालिबन जो है वो इनकी हिमायत करता है दाइश की। बज़ाहिर सऊदी अरब की हुकूमत जो है वो दाइश के ख़िलाफ़ है। इस वक्त कुवैत में और ट्यूनिस में जो ये सानहे हुए हैं दो
जी,
उनके बुनियाद भी ख़बर आई थी कि साहब वो अरब लीग ने इजलास बुलाया है। अरब लीग जो है अब तक जो है वो 2 साल से खामोश थी, बिल्कुल ना उसका कोई इजलास हुआ ना कुछ हुआ, और अब वो थोड़ा सा वो चौंके हैं इसलिए कि कुवैत की तरफ से और ट्यूनिस की तरफ से मेरा ख़्याल है कि मुतालबा हुआ है उसकी वजह से। लेकिन ये कि बहरहाल ये लोग तो बकौल शख्स डेड हॉर्स है, ये तंजीम नहीं है बल्कि एक मुर्दा घोड़ा है समझिए, जिसका कोई फ़ायदा नहीं है। ये वैसे ही है जैसे इस्लामी
कॉन्फ्रेंस
जो है वो भी, उसका भी वही हाल है, सब खामोश बैठे हुए हैं और इनका कोई कोई रोल नहीं है, बल्कि ये पीछे जो है वो ये जो इनके मालदार ममालिक हैं ये उनकी हिमायत भी कर रहे हैं, लेकिन उनको ये पता नहीं कि कल को पलट के ये लोग फिर उन्हीं पर हमलावर होंगे और इसके आसार जो हैं वो खुद सऊदी अरब में और दूसरे ममालिक में जो है वो सामने आ रहे हैं। और अगर इराक, सीरिया और ईरान जो है वह इस सिलसिले में एक सख्त मौक़िफ़ अख्तियार न करे तो ये लोग अब तक तो इन लोगों को खुद को तबाह बर्बाद कर चुके होते गालिबन।
जैन साहब, मुख्तसर सा वक्त है हमारे पास। आपने इशारा किया कि अगर इन लोगों को कंट्रोल ना किया गया, इन लोगों को तंबीह नहीं की गई, इन लोगों के खिलाफ इकदाम नहीं किए गए, तो जो इन दाइश और दहशतगर्द तंजीमों के जो बानी या उनके सपोर्टर हैं या उनकी जो हिमायत करने वाले मालिक हैं, वो ख़ुद इसका निशाना बनेंगे। हम इसकी मिसाल बेहतरीन देख चुके हैं। बस अब पाकिस्तान को पिछले 20 सालों से दहशतगर्दी का निशाना बनाया जा रहा है, और ये दहशतगर्द वही हैं जो कभी मुजाहिद कहलाते थे, कभी ये तालिबान कहलाते थे, कभी अलकायदा कहलाते थे। पाकिस्तान इनका मेज़बान मुल्क था, और
जी
अपने मेज़बान मुल्क के ख़िलाफ़ जो है ये आज तंजीमें जो है उस मुल्क की ईंट से ईंट बजाने के लिए तैयार हैं। मुख्तसर सा आप इसको कैसे समेटेंगे, इस सूरत हाल को, कि यमन जो है वो 100 दिनों से दहशतगर्दी का शिकार है, दूसरी तरफ आलम इस्लाम के बड़े ख़त्ते में जो है वो दहशतगर्दी और दहशतगर्दी के हामी तंजीमें या इदारे जो हैं वो उनको सपोर्ट कर रहे हैं।
देखिए, पिछली दहाई बल्कि पिछली 2 दहाइयों में एक ट्रेंड था पूरे यूरोप में कि इस्लाम जो है वो वहाँ तेज़ी से मकबूल होता जा रहा था, और गालिबन इन लोगों ने बैठ के और इस्लामी इनकलाब के बाद खुसूसन इन्होंने ये देखा कि ये कहीं इस्लामी इनकलाब के असरात और ख़ुद यूरोप में जो है वो इस्लाम जो है वो बुरी तरह से फैलने लगे, यानी बाज़ जगहों पे इंग्लैंड वगैरह में, तो यहाँ तक है कि उन्होंने ये ख़दशा ज़ाहिर किया कि शायद चंद दहाइयों के बाद जो है वो अक्सरियत मुसलमानों की हो जाए। तो इसको रोकने के लिए उन्होंने इस्लामोफोबिया का गोया एक असर फैलाने के लिए पूरे खत्ते में, अमेरिका में, मगरब में, यूरोप में, हर जगह उन्होंने ये किया कि उन्होंने कहा कि साहब ये इनको इन्हीं के ख़िलाफ़ इस्तेमाल करो। तो चुनांचे वहाँ से भी वॉलंटियर्स, आपको पता है, जर्मनी से,
जी,
हॉलैंड से, इंग्लैंड से, और पता नहीं
फ्रांस,
कहाँ कहाँ से,
अमेरिका से,
नॉर्वे,
जी
फ्रांस
हाँ,
और जर्मनी, इटालिया और कहाँ कहाँ से ये लोग जो है बड़ी तादाद में इनको गया, इनकी तशवीक की गई एक तरह से कि जाओ और जाके लड़ो वहाँ। तो एक तरह से ये तो इन्होंने गया उनसे एक छुटकारा पा लिया है, इसलिए कि वो जाएंगे तो वहाँ मारे जाएंगे। और दूसरी तरफ ये हुआ कि वो उन लोगों से जाके उनसे जो दहशतगर्दाना कार्रवाई है, यानी जो यानी शदीद इंसानी मजालिम
सही
उन्होंने जा
करवाए जा
बजाय
रहे हैं।
सीरिया में और इराक में और दूसरी जगहों पे किए हैं और नाइजीरिया में किए हैं, तो वो सारी दुनिया उसको देख रही है, लीबिया में जो हुआ है। तो ये जो है ये सिवाय इसके कि इस्लाम के ख़िलाफ़ एक लहर जो है वो पूरे कहना चाहिए कि क्रिश्चियन वर्ल्ड में आए, ये इसके लिए ये सारा काम इन्होंने किया है। और यहाँ पर यह है कि बदबख्ती मुसलमानों की यह है कि ये सब सो रहे हैं, सारे के सारे यहाँ से वहाँ तक सो रहे हैं, और ये इनको अपने मसाइल में, छोटे छोटे मसाइल अपने मकामी जो हैं उनमें भी उलझाया हुआ है इन लोगों ने। पाकिस्तान में आप देख लीजिए, अफगानिस्तान में देख लीजिए और दूसरी जगहों पर, और वो उन्हीं में उलझे हुए हैं, और उनको इन तमाम चीज़ों से ना कोई सरोकार है। अब आप कह रहे हैं कि एनजीओ जो है वो कुछ नहीं कहती और ह्यूमन राइट्स ऑर्गेनाइजेशन कुछ नहीं कहते ये लोग, तो वो तो नहीं कहते, तो खुद मुसलमान क्या कर रहे हैं, वो भी खामोश हैं, इसलिए कि वो
जी
अपने अपने मसाइल में उलझे हुए हैं।
जी जैन साहब, बहरहाल बड़े ताज्जुब की बात यह है कि लड़ाओ और हुकूमत करो की जो पॉलिसी मगरिब की थी, ख़ास तौर पर बरतानिया की, उससे बच्चा बच्चा वाकिफ़ है, सबकी ज़बानों पर है, लेकिन आलम इस्लाम या इस्लामी ममालिक के जो हुक्मरान तबका है वो इससे नावाकिफ़ क्यों है, क्यों तजाहुल है, आरफाना से काम लेता है, या हम उनको कहें ये वाकन सबके सब एजेंट और उनके पिट्ठू हैं और अपनी मर्ज़ी और मंशा या अपनी सोच और फिक्र नहीं रखते।
हाँ, यकीनन यही है भाई। देखिए, आप मिडल ईस्ट के तो अक्सरियत ममालिक जो हैं वो उनकी हुकूमतों को बनाया ही इन लोगों ने था, और वो उनके ऊपर एक सरपरस्ती हमेशा से वो करते चले आ रहे हैं उनकी, और ज़रा सा भी वो इधर उधर अगर वो हिलते हैं तो वो कहते हैं कि देखो ये तुम्हारी गद्दी जो है वो उसको ख़तरा है, तो वो अपनी गद्दी को बचाने के लिए उन्हीं के अहकाम पर अमल करते रहते हैं। मिसाल के तौर पर पाकिस्तान है या और दूसरे हैं, बाज़ जैसे उस तरफ इंडोनेशिया है, मलेशिया है, ये लोग अपने अपनी खाल में मस्त हैं। पाकिस्तान में जो है आपको पता ही है कि वहाँ पर हुक्मरानों का क्या आलम है, इनकी कितनी कितनी दौलत जो है वो स्विट्ज़रलैंड में रखी हुई है, और इसी तरह से और दूसरी जगहों पर, बरतानिया में, अमेरिका में, इन लोगों ने
सही
अपने जो है वो सरमाया लगाया हुआ है, और वो ज़ाहिर है कि वो उनका कोई आवाम से कोई मतलब नहीं है। वो अगर कल को कुछ ज़रा सा भी
सही
वो खटका हुआ तो
जी,
वो उड़ के
बहुत
चले
शुक्रिया
जाएंगे अपनी
जी,
जगह
बहुत
पर।
शुक्रिया जैदी साहब आपका। नाज़रीन प्रोग्राम आपने मुलाहिज़ा फरमाया, यमन की सूरत हाल पर हमारी गुफ्तगू हुई। बहरहाल जो सूरत हाल है बहुत ही अफसोसनाक है। सऊदी अरब जैसा ममालिक मुल्क एक अपने पड़ोसी इस्लामी मुल्क पर जो है वो बमबारी कर रहा है मुसलसल, और निहत्ते और बेगुनाह शहरियों को निशाना बना रहा है। इसके पीछे क्या अहदाफ़ हैं, कौन लोग हैं, कौन सी ताकत हैं, ये आज हमारी में गुफ्तगू हमारी जो है शामिल रही। आपने यकीनन नतीजा इसका निकाला होगा। अगले प्रोग्राम तक के लिए मैं आपसे इजाज़त चाहूँगा। खुदा हाफिज़, बहुत शुक्रिया।